अर्थ समाचार,
आर्थिक विश्लेषण,
व्यवसायिक सीप र अवसर,
उत्पादन, उपभोक्ता र बजार,
अर्थ जगतको प्रष्ट चित्र,
इकोनोमिक टाइम्स, थाहा संचार नेटवर्कमा
यस कार्यक्रमका साथमा कृषि विकास बैंक लिमिटेड, तपाईँ हाम्रो घर आँगनको बैंक, महालक्ष्मी विकास बैंक, सबल बैंक, सबल सहकार्य।
नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्समा भागवत भट्टराईको स्वागत छ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ। करिब 7 महिनादेखि देशभर रोकिएको काठ ओसार पसार सङ्कलन तथा बिक्री वितरण खुला गर्न मन्त्री परिषदले दिएको निर्देशन वन तथा वातावरण मन्त्रालयले कार्यान्वयन गरेको छैन। छानबिन समितिले वनमा कटान, मुछान र घाट गद्दी भइसकेका वा हुन बाँकी रहेका, बिक्री भएर पनि उठाउन रोकिएका सबै काठ साधारण सभाबाट निर्णय गराई बिक्री वितरण वा ओसार पसार फुकुवा गर्न सुझाव दिए अनुसार मन्त्री परिषदले वन मन्त्रालयलाई गत असोज 11 गते लिखित निर्देशन दिएको थियो। काठको टेन्डर हुने, घाट गद्दीबाट काठ उठाउने र बिक्री गर्ने मुख्य सिजन जेठमै सरकारले काठ ओसार पसार र ढुवानीमा रोक लगाउने निर्णयपछि अर्बौँ रुपियाँ मूल्यको काठ करिब 7 महिनादेखि जङ्गलभित्र थुप्रिएको छ। छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न दिएको निर्देशन कार्यान्वयन गर्नुको साटो वनमन्त्री शक्तिबहादुर बस्नेतले पुनः अध्ययन गर्न मन्त्रालयमाका प्रवक्ता समेत रहेका सहसचिव प्रकाश लम्सालको संयोजकत्वमा छुट्टै समिति बनाउनु भएको छ। समितिमा वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक र मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन्। प्रतिवेदन कार्यान्वयन गर्नुको साटो मन्त्रालयले अलग्गै समिति बनाउन भनेको सरकारलाई टेर्दैन भन्नु हो छानबिन समितिका एक सदस्यले भने। कोरोना महामारीका बेला अनियमित ढङ्गले काठ कटान तथा ओसार पसार भएको गुनासोपछि मन्त्री परिषदले गत जेठ 28 गते अधिकार कर्मी नेत्रप्रसाद तिमिल सिन्हाको अध्यक्षतामा उच्च स्तरीय छानबिन समिति बनाएको थियो। समितिमा वन मन्त्रालयका पूर्व सहसचिव अखिलेश्वरलाल कण, कान्ति राज भण्डारी र रेणु शाह सदस्य तथा वन तथा वातावरण मन्त्रालयका तत्कालीन सहसचिव सिन्धुप्रसाद ढुङ्गना सदस्य सचिव रहनुभएको थियो। समितिले जथाभावी रोख काटिएको भनिएको कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी पूर्व, चितवन र मकवानपुर लगायतका स्थलगत अध्ययन गरेर सरकारवालासँग छलफल गरेको थियो। समितिले 77 जिल्लाका 84 वटै डिभिजन वन कार्यालयबाट काटिएका रुखको अवस्था र परिणामको तथ्याङ्क समेत अध्यावधि गरी 170 पेजको प्रतिवेदन तयार गरेको थियो। मन्त्री परिषदले गत असोजमा 11 प्रतिवेदन औल्याएको विषयमा कार्यान्वयनका लागि मन्त्रालय स्तरबाट गर्नुपर्ने वा मन्त्रालयले समन्वय गरी विभिन्न निकाय वा संस्थाबाट गर्नुपर्ने कार्य मन्त्री परिषदलाई जानकारी गराउन मन्त्रालयले निर्देशन दिए पनि अहिलेसम्म काम हुन सकेको छैन। स्वदेशी काठ जङ्गलमै सर्दै साँठगाँठ भित्राइँदै विदेशबाट काठ, कान्तिपुर दैनिकमा समाचार रहेको छ। स्थानीय तहले आन्तरिक लेखा परीक्षण पनि बाहिरका रजिस्टार्ड लेखा परीक्षणहरूबाट गराएको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 77(2) स्थानीय तहले कानुन बमोजिम तिनको आय र व्ययको आन्तरिक लेखा परीक्षण गराउनु पर्ने व्यवस्था भए पनि कतिपय स्थानीय तहले भने बाहिरका रजिस्टार लेखा परीक्षण गराएको देखिएको छ। आन्तरिक लेखा परीक्षण व्यावसायिक लेखा परीक्षकबाट गराउन थालेपछि सरकारले नीतिगत एवं कानुनी प्रावधानको पालना गरेर मात्रै आन्तरिक लेखा परीक्षण गराउन 753 स्थानीय तहहरू र 77 जिल्ला समन्वयन समितिको कार्यालयलाई सचेत गराएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ग्याउलीले कतिपय स्थानीय तहले आन्तरिक लेखा परीक्षण बाहिरका रजिस्टर लेखा परीक्षकहरूबाट गराएको जानकारी आएको बताउनु भएको छ। उहाँले स्थानीय तहको आन्तरिक लेखा परीक्षण त्यही भित्रबाट गर्नुपर्ने स्पष्ट नीतिगत एवं कानुनी प्रावधान रहेको बताउनुभयो। यदि स्थानीय तहमा भित्रैबाट गर्न नसकिएको जिल्ला स्थित कोष तथा लेखा नियन्त्रण कार्यालयहरूबाट गराउने र त्यो पनि नभए गाउँ नगरपालिकाले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन 2074 दफा 18(1) गाउँ नगरपालिका मातहतको कार्यालयमा आर्थिक कारोबार आन्तरिक लेखा परीक्षण नियमित र मितव्ययता कार्यदक्षता र प्रभावकारिताका आधारमा तोकिएको अधिकृतबाट गराउन सकिने व्यवस्था गरिएको छ। तोकिएको अधिकृत भनेको सरकारी संरचनाभित्रकै अधिकृतहरूबाट गर्नुपर्ने भनेको हो। उहाँले भन्नुभयो स्थानीय तहले सोझीको लोकका लागि बाहिरका रजिस्ट्रार लेखा परीक्षणहरूबाट गराउन थालेकोले यसो गर्दा रुचि बाजिन सक्छ। उहाँले बताउनुभयो 2074 जेठ 17 मन्त्री परिषदको निर्णयअनुसार जारी भएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्था सम्बन्धी आदेशको बुदा नम्बर 59 स्थानीय तहले आन्तरिक लेखा परीक्षण प्रचलित कानुनअनुसार आफ्नै आन्तरिक लेखा परीक्षकबाट गराउनुपर्ने उल्लेख गरिएको छ। साथै सो आदेश कार्यान्वयन सम्बन्धी सचिव स्तरीय निर्णय अनुसार जारी परिपत्र आफ्नै आन्तरिक लेखा परीक्षक नभएको सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराउनु भनिएको छ। साबिकका स्थानीय निकायमा जस्तै हालका स्थानीय तहमा आफ्नै लेखा परीक्षक इकाइ चाहिन्छ। आन्तरिक लेखा परीक्षण सम्बन्धमा साबिकै अवधारणा अनुसार काम गर्नुपर्ने अवस्था प्रचलित कानुन तथा नीतिमा उल्लेख भए पनि स्थानीय तहले अटेर गर्दै आएका छन्। व्यावसायिक लेखा परीक्षणबाट आन्तरिक लेखा परीक्षण गराउँदा खर्च पनि वृद्धि हुन्छ। सरकारी कार्यालयका आन्तरिक लेखा परीक्षण कोलेनिकाबाट भए झैँ स्थानीय तह पनि सरकारी निकायबाट भएकोले तिनको आन्तरिक लेखा परीक्षण इकाइ नभए पनि कोलेनिकाबाट गराउनु पर्ने उल्लेख गरिएको छ। स्थानीय तहको आन्तरिक लेखा परीक्षण बाहिरबाट नगराउन निर्देशन कारोबार दैनिकमा समाचार रहेको छ। वाणिज्य बैङ्कहरूको व्यवसाय र नाफा कोभिड 19 को प्रभाव देखिएको छ। बैङ्कहरूको मुख्य व्यवसायिक आमदानी उच्च कटौती हुँदा नाफा पनि घटेको छ। कोभिडका कारण बैङ्कहरूमा तरलता वृद्धि भएका कारण लगानी योग्य पुँजी थुप्रिएर बसेकोले नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताउनुभयो। कोभिडका कारण बैङ्किङ प्रणालीमा असर देखिएको छ। उहाँले भन्नुभयो बैङ्कहरूमा तरलता वृद्धि रहेका कारण लगानी योग्य पुँजी आइडल बसेको छ। सञ्चालनमा रहेका 27 वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैङ्कहरूको मुख्य व्यवसायका रूपमा बानिने खुद व्यवसाय आमदानी गत आर्थिक वर्षको तुलनामा 29% घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा 45,51,00,00,000 खुद ब्याज आमदानी गरेका बैङ्कहरूले चालु आर्थिक वर्षमा 32,14,00,00,000 मात्रै रहेको छ। केही बैङ्कहरूको खुद ब्याज आमदानी वृद्धि हुनु र कम दरमा घट्नुमा मर्जर कारण रहेको तथा कतिपयले राष्ट्र बैङ्कले तोकेको स्प्रेड दर कर्जा र निक्षेपको ब्याज अन्तर पालना नगरेको हुन सक्ने बैङ्कहरूले बताउँछन्। राम्रा बैङ्कहरूको खुद ब्याज आमदानी घटिरहँदा तुलनात्मक रूपमा कमजोर मानिएका बैङ्कहरूको यस्तो आमदानी भने उच्च दरमा बढेको वा अन्य दरमा घटेको छ। एक बैङ्करले भनेका छन् यस्तो बैङ्कको स्प्रेड दर खेलेको देखिन्छ, राष्ट्र बैङ्कले यसलाई हेर्ला नै। 18 वाणिज्य बैङ्कहरूको खुद ब्याज आमदानी घटेको छ तर केही बैङ्कहरूको 41 देखि 161%सम्म आमदानी बढेको छ। विरत मर्जर गरेको एनएमबीको खुद ब्याज आमदानी सबैभन्दा धेरै 169%ले बढेको छ, 73,29,00,000 पुगेको छ। बैङ्कहरूको खुद नाफा रकम भने 4.15%ले घटेको छ। मर्जरमा गएका बैङ्कहरू गत आर्थिक वर्षको तथ्याङ्कमा मर्जरमा भएर आएका कम्पनीको तथ्याङ्क समावेश नगर्दा पनि नाफा कमले घटेको देखिएको छ। गत आर्थिक वर्षमा 15,25,00,00,000 नाफा कमाएका बैङ्कहरूले चालु आर्थिक वर्षमा 14,62,00,00,000 रुपियाँ नाफा गरेका छन्। वाणिज्य बैङ्कहरूको पहिलो त्रैमासमा कुल 12,40,00,00,000 रुपियाँ ब्याज असुल गर्न सकेका छैनन्। यही कारणले बैङ्कहरूमा राष्ट्र बैङ्कमा यस्तो ब्याजको 63% बराबरको रकम प्रोभिजनमा राखेका छन्। यसरी राखिएको रकम 8,06,00,00,000 रुपियाँ रहेको छ। नउठेको ब्याज वार्षिकीकरण गर्दा 49,61,00,00,000 हुन्छ। दाहालले थप्नुभयो 10% औसत ब्याजदर मान्ने हो भने पनि करिब 5,00,00,000 बढीको कर्जा समस्यामा देखिएको छ। चैतदेखि गत असारसम्म नउठेको कर्जा कोभिडको प्रभाव हेरेर न्यून प्रभावित 2077 मङ्सिर मसान्तसम्म र मध्यम प्रभावितलाई कर्जाले 2077 चैत र अति प्रभावित कर्जा 2078 असार मसान्तसम्म किस्ता र ब्याज भुक्तानी गर्न सक्ने व्यवस्था राष्ट्र बैङ्कले गरिदिएको छ। वित्तीय विवरण अनुसार बैङ्कहरूले कुल कर्जामा औसत खराब कर्जा दर खासै वृद्धि भएको छैन तर कुल 30,00,00,000 कर्जा लगानी गरेका बैङ्कहरूको खराब कर्जा कर्जा रकमको आधारमा भने 2,64 करोडले बढेर 47,32 करोड रुपियाँ रहेको छ। कर्जा लगानी भने 4.5% वृद्धि भएको छ। 9 बैङ्कको प्रावधानमा रकम राखेका पनि अन्य सबै अघिल्लो पटक राखेका रकम फिर्ता राइट ब्याक ल्याएका छन्। 9 बैङ्कले 1,63 करोड जोखिमका लागि प्रावधान राखेका छन् भने बाँकीले 2,76 करोड फिर्ता ल्याएका छन्। बैङ्कहरूको निक्षेप लगानी 19% बढेर 36.72 अर्ब रुपियाँ पुगेको छ। बैङ्कहरूले सेयर लगानीकर्तालाई बाँड्न सक्ने लाभांशको रकम उल्लेख्य गिरावट आएको छ। 6 वाणिज्य बैङ्कहरूले लाभांश रकमका आधारमा ऋणात्मक अवस्थामा छन्। बैङ्कहरूले 4,47 करोड वितरण गर्न सक्छन्। बैङ्कहरूको पहिलो त्रैमासमा गरेको नाफाका आधारमा औसतमा 2% प्रतिफल दिन सक्ने अवस्था छ। पहिलो त्रैमासको चुक्ता पुँजीका आधारमा नोबेल बैङ्कले सबैभन्दा धेरै 11% प्रतिफल दिन सक्ने अवस्था रहेको छ। वाणिज्य बैङ्कहरूको 12,40 करोड ब्याज उठेन। कोभिडका कारण 4% नाफा घट्यो। नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। थाहा सञ्चार नेटवर्कको इकोनोमिक टाइम्समा आर्थिक समाचार अझै बाँकी छन्। रेडियो सुन्दै गर्नुहोला।
मन परेको मायालाई पाउन त सुट पनि दामी लाउनु पर्यो नि।
अन्त राम्रो सुट कहाँ पाइन्छ त हो सोल्टी, बताइदेऊ नि त।
यति पनि थाहा छैन त? एमएम टेलर्स क्या त, रेडिमेड कोट पाइन्ट, सुट, 4 वर्षको बच्चादेखि माथि सबै उमेरका लागि कालो कोट, सुट पाइने र ग्राहकहरूको अर्डर अनुसार सिलाइ गरिने एक मात्र सस्तो भरपर्दो स्थान एमएम टेलर्स, न्यू रोड, खिचा पोखरी चोक, पिपुल्स प्लाजा अगाडि एक तल्ला माथि। अनि त्यहाँको फोन नम्बर चाहिँ छैन त? छ नि, फोन नम्बर 4250989
हजुरकै काम गरिरहेको त हो?
मेरो काम रे।
अनि हो त, हजुरको खाता खोल्न लागेको नि।
खाता होइन, के भन्छ यो?
ल लिनुहोस् हजुरको खाता नम्बर, अब दाजुलाई विदेशमा पठाइदिनुहोस् र पैसा पठाउन भन्नुहोस्। हो त, कृषि विकास बैंकले जहाँबाट पनि खाता खोल्न सक्ने सुविधा ल्याएको छ नि।
विस्तृत जानकारीका लागि आजै adbl.gov.np सर्च गरौँ र आफूले चाहेको खाता शून्य मौजातमा तुरुन्तै खोलौँ। सम्पूर्ण सुविधा सहितको तपाईँ हाम्रो घर आँगनको बैंक,
कृषि विकास बैंक।
हे बाबा, हेर त हेर, कृषि विकास बैंकको सेवा।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-6846-76 मा सम्पर्क गर्नुहोस्।
विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
एकताको आवाज, समानताको आवाज, रेडियो थाहा सञ्चार 99.4।
रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। इकोनोमिक टाइम्स अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ। अब बाँकी आर्थिक समाचार। नेपालमा संचार तथा सूचना प्रविधिको विकास तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा छिटो भए पनि अझै कुल जनसङ्ख्यामध्ये 24% अझै पनि इन्टरनेट सेवाबाट वञ्चित देखिएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम अनुसार कुल जनसङ्ख्याको 76.58% फिक्स्ड तथा मोबाइल ब्रोडब्यान्ड सेवा पुगेको छ। इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या 2,28,00,000 नागेको छ। वर्तमान सरकारले अगाडि सारेको डिजिटल नेपाल फ्रेमवर्क 2076 सबै नेपालीलाई इन्टरनेट पहुँचमा पुर्याउने लक्ष्य राखे पनि हालसम्म अझै 24% नेपाली कुनै पनि प्रकारको इन्टरनेटमा पुग्न बाँकी रहेकोले नियामक निकाय तथा सेवा प्रदायकले सेवा विस्तारमा जोड दिन जरुरी देखिएको सरकारवालाले बताएका छन्। डिजिटल रूपान्तरण मार्गदर्शनका लागि 8 प्रमुख क्षेत्र र नीति अन्तर्गत 80 डिजिटल पहलहरू पहिचान गरिएको छ। डिजिटल भुक्तानी प्रोत्साहन गर्ने स्टार्टअप तथा टेलिकम कम्पनीको विकासलाई बढावा दिने लक्ष्य रहेको छ। यसबाट समग्र डिजिटल प्रणालीमा विकास हुन गई आर्थिक विकास र वित्तीय समावेशितालाई टेवा पुग्ने विश्वास गरिएको छ। यो लक्ष्य पूरा गर्नका लागि बढीभन्दा बढी नेपाली इन्टरनेट पहुँचमा पुग्न जरुरी देखिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम मूल्य तोकेको छ। बोर्ड कृषकहरूबाट उत्पादित ताजा फल फ्रेस चेरी ए ग्रेडको प्रति किलो मूल्य 90 र बी ग्रेडको 80 रुपियाँ तोकेको छ। यस्तै ए ग्रेडको पर्समेन्ट परिशोधित कफीको प्रति किलो मूल्य 450 रुपियाँ तोकेको छ भने बी ग्रेड पर्समेन्ट कफीको प्रति किलो मूल्य 397 रुपियाँ कायम गरेको छ। बोर्डले चिसो परिशोधन विधिबाट 12-24 घन्टाभित्र प्रशोधन गर्न नसकेको बी ग्रेड र को कफीको मूल्य भने 148 र बी ग्रेड कफीको मूल्य प्रति किलो 95 रुपियाँ तोकेको छ। ए ग्रेड चेरीको मूल्य गत वर्षभन्दा प्रति किलो 5 रुपियाँ र प्रशोधित ए ग्रेडको कफीको मूल्य गत वर्षभन्दा प्रति किलो 25 रुपियाँ बढेको बोर्डले जनाएको छ। रूपन्देहीको सोइना महिना नगरपालिका 10 पाना बारीमा कमला पाण्डे पहिलोपटक 1 घन्टा पैदल यात्रा गरेर तरकारी बजार पुग्नुहुन्थ्यो। 42 वर्षीय पाण्डेले लामो समय हिँडेर बजार जाँदा थकाइ लाग्ने र घर आई भान्साका सबै काम गर्न सक्नुपर्दा समस्या हुने गरेको थियो। अब सजिलो भएको छ। उहाँले भन्नुभयो, नजिकै 10 मिनटमा बजार पुग्ने भयो। घर नजिकै हाट लाग्ने भएपछि चाहिएको बेलामै गई सामान खरिद गर्न सकिने उहाँले बताउनुभयो। पाण्डे मात्र होइन, सैना महिना 3 र 8 का गृहिणीहरू जागिरेले आफ्ना ओडामा बजार बन्ने भएपछि खुसी लागेको बताएका छन्। सैना महिना नगरपालिका 3, 8 र 10 गरी 3 हाट बजार व्यवस्थित गरी नयाँ रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। ऋण असुली न्यायाधिकरणमा परेका मुद्दामध्ये वार्षिक औसत 30% मात्रै फर्च्युट हुने गरेका छन्। पछिल्लो 5 वर्षमा न्यायाधिकरणमा दर्ता फर्च्युट भएका मुद्दाहरूका आधारमा यस्तो देखिएको। मुद्दा छानबिनका लागि कानुनी प्रक्रिया लामो हुने, प्रतिवादी फरार हुने, समय समयमा न्यायाधिकरण नेतृत्वविहीन हुने लगायतका कारणले मुद्दा फर्च्युटमा ढिलाइ गरेको बताइएको छ। बैङ्क तथा वित्तीय संस्थाले ऋण असुलीका लागि आग्रह गर्दै न्यायाधिकरणमा दर्ता भएका मुद्दामध्ये गत वर्ष 40.15% मात्र फर्च्युट भएका छन्। पुराना र नयाँ गरी गत वर्ष जम्मा 508 मुद्दा सङ्ख्या रहेकोमा 204 मात्र फर्च्युट भएका छन्। बाँकी 304 मुद्दा फर्च्युट हुन बाँकी रहेको छ। आर्थिक वर्ष 2075-76 20.59, 2074-75 22.62, 2073-74 38.65 भएको न्यायाधिकरणको तथ्याङ्क रहेको छ। उल्लेखित तथ्याङ्कका आधारमा 5 वर्षको वार्षिक औसत 3.53% मुद्दा मात्र फर्च्युट भएको देखिन्छ। बैङ्क तथा वित्तीय संस्थाले उठाउन नसकेपछि मात्र ती मुद्दा न्यायाधिकरणमा आउने भएकोले ती जटिल प्रकृतिका हुने गर्छन्। साथै कानुनी प्रक्रिया पनि लामो हुने भएकोले मुद्दा फर्च्युटमा ढिलाइ हुने गरेको ऋण असुली न्यायाधिकरणका सूचना अधिकारी महेश्वर अर्याल बताउनुहुन्छ। प्रतिवादी फरार हुन्छन्, तिनीहरूलाई म्याद तामेलीमा पठाउनुपर्छ जसको प्रक्रिया लामो हुन्छ। उहाँले भन्नुभयो, केही मुद्दा जिल्ला र उच्च तथा सर्वोच्च अदालतमा विचाराधीन पनि हुन्छन्। त्यसो हुँदा पनि समयमा फर्च्युट गर्न सकिँदैन। कतिपय धितोको पहिचान नभएको र गुणस्तर कमजोर रहेको लगायतका कारणले थप समस्या भएको अर्यालले जानकारी गराउनुभयो। नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो 3 महिनामा 40% नाफा गुमाएको छ। टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार साउनदेखि असोजसम्म टेलिकमको कुल 1.5 अर्ब नाफा गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 40% कम हो। नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा टेलिकमले 1,51,77,00,000 रुपियाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यो कम्पनीले 2,64,67,00,000 नाफा गरेको थियो। नयाँ आर्थिक वर्षको पहिलो त्रैमासमा सेवा बापत आमदानीमा पनि कमी आएको वित्तीय विवरणमा उल्लेख गरिएको छ। कम्पनीले यो अवधिमा सेवा बापत को मात्रै 8 अर्ब 63 करोड 53 लाख रुपियाँ आमदानी गरेको छ। गत वर्षको यही अवधिमा सेवा बापत मात्र कम्पनीले 9 अर्ब 4 करोड 8 लाख रुपियाँ आमदानी गरेको छ। सेवातर्फ र अन्य आमदानीसहित कम्पनीले यो त्रैमासमा 10 अर्ब 10 करोड 44 लाख रुपियाँ आमदानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले कुल आमदानी 10 अर्ब 60 करोड 39 लाख रुपियाँ गरेको थियो। विश्वव्यापी रूपमा उपभोग ता भोइस डेटा मार्फत आकर्षित भइरहेको र ओभर दि टप एप्लिकेसनका कारण अन्तर्राष्ट्रिय भोइस कलबाट हुने आमदानी घटेको कम्पनीले बताएको छ। एक देशबाट अर्को देशमा कल गर्दा महँगो हुने भएकोले उपभोक्ताले इन्टरनेटको सहायताका विभिन्न एप मार्फत कुराकानी गर्न थालेपछि संसारभर टेलिकमको आमदानीमा असर परेको छ। केही वर्ष अघिसम्म नेपाल टेलिकमको आमदानी 1/3 हिस्सा अन्तर्राष्ट्रिय कलबाट हुने गरेको थियो। विदेशी रोजगारीबाट हुने कामदारको सङ्ख्यामा आएको कमीका कारण पनि आफ्नो आय प्रभावित भएको वित्तीय विवरणमा विश्लेषण गरिएको छ। सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमी बनाउने कार्यक्रम ल्याउने तयारी गरेको छ। विदेशबाट फर्केका उद्यमी बनाएर स्वरोजगार बनाउँदै पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्ने गरी योजना ल्याएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कणेलले कोरोना भाइरसबाट उत्पन्न बेरोजगारीलाई समस्या अन्त्य गर्न रोजगारी केन्द्रित योजना ल्याउन लागेको बताउनुभयो। स्वदेशमा प्रशस्त रोजगारी सिर्जना गर्ने गरी आयोगले अध्ययन गरिरहेको उहाँले कार्य दिनुभएको छ। COVID-19 को सङ्कट चुलिँदै गएपछि सरकारले रोजगारमुखी कार्यक्रम ल्याउन नसकेको भन्दै अर्थविद्हरूले बेरोजगारी र भोकमरीको समस्या बढ्ने चिन्ता व्यक्त गर्दै आएका छन्। योजना आएका उपाध्यक्ष कणेलले पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिने जानकारी गराउनु भएको छ। र आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी विनिमय दर: अमेरिकी डलर एकको खरिद दर 118 रुपियाँ 76 पैसा, बिक्री दर 119 रुपियाँ 67 पैसा, युरो एकको खरिद दर 140 रुपियाँ 32 पैसा, बिक्री दर 141 रुपियाँ 55 पैसा, पाउन्ड स्टर्लिङ एकको बिक्री दर 157 रुपियाँ 83 पैसा, अस्ट्रेलियन डलर एकको बिक्री दर 87 रुपियाँ 38 पैसा र कतारी रियाल एकको बिक्री दर 32 रुपियाँ 86 पैसा रहेको छ। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको इकोनोमिक टाइम्स यति नै। आजलाई प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै भागवत बिदा हुन्छु। नमस्कार।